तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो आइतबार सन् 5 गते 2026। विषय अवास्तविकता स्वर्ण पाठ युहन्ना हो। परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनुभयो त्यसद्वारा उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर अनन्त जीवन प्राप्त गर्नेछ। उत्तरदायी पढाइ भजन संग्रह। अहो मेरो हिस्सा र मेरो कचौरा परमप्रभुबाट नै कपादान हुन्छ। हे परमप्रभु तपाईँ मेरो सहारा हुनुहुन्छ। तपाईँले मेरो भाग प्रदान गर्नुहुन्छ। मेरो भाग आश्चर्यपूर्ण छ। मेरो उत्तराधिकार अति सुन्दर छ। म परमप्रभुको प्रशंसा गर्छु किनभने उहाँले मलाई असल कुरा सिकाउनु भएको छ। राति पनि मलाई आन्तरिक अर्थी दिनुहुन्छ। परमप्रभुलाई मैले सधैँ आफू समक्ष राखेको छु र म उहाँको दाहिने तिरबाट कहिल्यै सर्ने छुइनँ। मेरो हृदय र आत्मा यसैले आनन्दित हुनेछ अनि मेरो शरीर पनि सुरक्षित रहनेछ। किनभने परमप्रभु तपाईँले मलाई जिहानमा छोड्नु हुने छैन। तपाईँले आफ्नो आज्ञाकारी भक्तजनलाई जिहानमा त्यसै गुमुन दिनुहुने छैन। तपाईँ मलाई बाँच्ने सही बाटो सिकाउनु हुनेछ। तपाईँसँग हुँदा सम्पूर्ण खुसी प्राप्त हुनेछ। तपाईँको दाहिने पट्टी हुँदा सँगै खुसी प्राप्त हुनेछ। पाठ सेरमन बाइबलबाट मत्ती। येशूले यी सबै कुरा भनिसकेपछि आफ्ना चेलाहरूलाई भन्नुभयो, तिमीहरूलाई थाहै छ 2 दिनपछि निस्तार चाड सुरु हुनेछ। त्यसै दिन मानिको पुत्रलाई क्रुसमा डाग्नलाई शत्रुहरूको हात सुम्पिनेछ। युहन्ना यहुदीहरूको निस्तार चाड अति नजिक थियो। अत येसु यरुसलेमतर्फ जानुभयो। यरुसलेममा येसु मन्दिरतर्फ जानुभयो। उहाँले मन्दिरमा मानिसहरूले गाई गोरु भेडा अनि परेवाहरू बेच्दै गरेको देख्नुभयो। अन्य मानिसहरू टेबलमाथि बसिरहेको देख्नुभयो। तिनीहरू लेनदेन र मानिसको पैसाको व्यापार गरिरहेका थिए। येसुले केही डोरीका टुक्राहरू लिएर कोरा बनाउनु भयो। तब जम्मे ती मानिसहरूलाई भेडा र गाई सहित मन्दिर बाहिर क्षेत्र आठ लगानु भयो। येसुले लेनदेन गरिएको पैसा छरपस्तो पार्दै टेबल उल्टाइदिनु भयो। येसुले ती ढुकुरहरू बेच्नेहरूलाई भन्नुभयो, यी चिजहरू यहाँबाट लगेर गइहाल। मेरा पिताको घरलाई किनबेचको बजार जस्तो नबन। यो भइसकेपछि येसुका चेलाहरूले धर्मशास्त्रमा के लेखिएको थियो त्यसको सम्झना गरे, तपाईँको घरको व्यग्रताले मलाई मार्नेछ। यहुदीहरूले येसुलाई भने, यी चिजहरू गर्ने तपाईँको अधिकारको प्रमाणको लागि चमत्कार देखाउनुहोस्। येसुले भन्नुभयो, यो मन्दिरलाई ध्वंस पार र फेरि म यसलाई 3 दिनमा बनाइदिनेछु। वास्तवमा मन्दिरको सन्दर्भ येसुलाई आफ्नो शरीरसँग थियो। मृत्युबाट उहाँ बौरी उठिसकेपछि उहाँले त्यसो भनेको कुरा उनका चेलाहरूले सम्झे। तब येसुले भन्नु भएको वचन र धर्मशास्त्रमा तिनीहरूले विश्वास गरे। मर्कुस। एका बिहानी मुख्य पूजाहारीहरू यहुदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहुदी महासभाले योजना बनाए। तिनीहरूले येशुलाई साम्रोले बाँधे अनि पिलाक्स कहाँ पुर्याए। तिनीहरूले येशुलाई पिलाक्स कहाँ सुम्पिदिए। युहन्ना तब येशुलाई क्रुसमा चुनट्याएर मार्नु भनेर पिलाक्सले तिनीहरूलाई सुम्पे। सिपाहीहरूले येशुलाई लगे। येशुले आफ्नो क्रुस बोक्नुभयो अनि उहाँ खोप्दी घाउ तर्फ जानुभयो। हिब्रू भाषामा कलकत्ता भनिन्छ। गलगत्थामा येशुलाई क्रुसमा टाँगे। तिनीहरूले दुईजना मानिसहरू उहाँको दुईपट्टि अनि येशुलाई बीचमा राखे। युहन्ना हप्ताको पहिलो दिन बिहानै मरियम मग्दलिनी येशुको चिहानमा गए। तिनले देखिन कि त्यो ठुलो चट्टान जो चिहानको द्वारमा राखिएको थियो त्यो ढुङ्गा हटाएको थियो। यसैले मरियम सिमोन पत्रोस र अन्य चेलाहरू कहाँगे जसलाई येशुले धेरै माया गर्नुहुन्थ्यो। मरियमले तिनीहरूलाई भनिन, तिनीहरूले प्रभुको देहलाई चिहानबाट लगेछन्। हामी जान्दैनौ तिनीहरूले उहाँलाई कहाँ राखेका छन्। यसकारण पत्रोस र अर्को चेला चिहानमा जान लागे। चेलाले निहुरिएर तलतिर हेरे। तिनीहरूले सुती लुगाको टुक्राहरू मात्र त्यहाँ रहेको देखे। तिनीहरू भित्र झरेनन्। त्यसपछि अर्को चेला पनि पस्यो। यो मानिस अघि चिहानमा पहिलो पुग्ने चेला थियो। तिनले भित्र पुगेर जे देखे त्यो विश्वास गरे। ती चेलाहरूले अझ बुझेका थिएनन् कि धर्मशास्त्रले भनेको छ कि येशु मृत्युबाट जागी हुने गर्छ। तर मरियम चिहानकै बाहिर उभिएर रोइरही। जब रोइरहेकी थिइन् चिहानभित्र हेर्नु तिनी निहुरिन्। मरियमले सेतो वस्त्रमा दुई स्वर्गदूतहरू देखि। तिनीहरू जहाँ येशुको पाउको पट्टि र अर्को स्वर्गदूत येशुको खुट्टापट्टि बसिरहेका थिए। स्वर्गदूतहरूले मरियमलाई सोधे, हे नारी किन रोरेकी छौ? मरियमले जवाफ दिइन्, कसैले मेरा प्रभुको शरीर लगेर गएछ। तिनीहरूले कहाँ राखेका छन् मलाई थाहा छैन। मरियमले यति भनिसकेर जब एर्फकिन उनले उहाँलाई त्यहाँ उभिरहनु भएको देखिन्। तर तिनले येशु भनेर चिनिनन्। येशुले उसलाई भन्नुभयो, हे मरियम। मरियम येशु तर्फ फर्की र यहुदी भाषामा उसलाई भनि, रब्बुनी। हप्ताको पहिलो दिन थियो। चेलाहरू त्यो बलुकी भेला भएका थिए। यहुदीहरूको डरले दैलोहरू बन्द थियो। तब येशु आउनुभयो र तिनीहरूका सामुन्ने उभिनुभयो। येशुले भन्नुभयो, शान्ति तिमीहरूसँग रहोस्। त्यसपछि येशुले फेरि भन्नुभयो, शान्ति तिमीहरूसँग रहोस्। पिताले मलाई पठाउनुभयो त्यस्तै प्रकारले अब म तिमीहरूलाई पठाइरहेछु। यति भनिसकेपछि येशुले चेलाहरूमाथि श्वास फुकेर भन्नुभयो, पवित्र आत्मा लियो। प्रेरितहरूका कार्यहरू। प्रेरितहरू जम्मा भए। तिनीहरूले येशुलाई सोधे, हे प्रभु, के यो इसरायललाई राज्य फेरि फिर्ता दिने तपाईँको समय यही हो? येशुले तिनीहरूलाई भन्नुभयो, पिता मात्र एक हुनुहुन्छ जसको मिति र समयहरू निर्णय गर्ने अधिकार छ। तिमीहरू यी कुराहरू बारे जान्न सक्दैनौ, तर पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि तिमीहरूले शक्ति पाउनेछौ। तिमीहरू मानिसहरू बीच मेरो गवाही हुनेछौ। पहिले तिमीहरू यरुसलेमका मानिसहरूका निम्ति गवाही हुनेछौ, तब तिमीहरूले यहुदियामा सामरियामा अनि संसारका प्रत्येक ठाउँका मानिसहरूलाई बताउनेछ। येशुले प्रेरितहरूलाई ती कुराहरू भनिसकेपछि उहाँ माथि आकाशसम्म उचालिनुभयो। प्रेरितहरूले हेर्दा हेर्दै येशु बादलभित्र पस्नुभयो अनि तिनीहरूले उहाँलाई देख्न सकेनन्। तिमोथी ख्रिस्त येशुको एक प्रेरित पावलबाट यसकारण हाम्रा प्रभु येशुको बारेमा मानिसहरूलाई भन्न नलज अनि म कैदमा छु भनेर पनि लाज नमान तर सुसमाचारको निम्ति मसी दुःख भोग्ने गर त्यसो गर्न परमेश्वरले हामीलाई शक्ति दिनुहुन्छ। परमेश्वरले हामीलाई बचाउनु भएको छ अनि हामीलाई आफ्ना पवित्र मानिस तुल्य बनाउनु भएको छ। यो हामीले केही गरेर भएको होइन होइन, परमेश्वरले यो उहाँको इच्छा अनि अनुग्रहले गर्दा हामीलाई बचाउनु भयो अनि उहाँको मानिस हुन आह्वान गर्नुभयो। यो अनुग्रह ख्रिस्त येशूद्वारा हामीलाई अनादिकाल अघि दिएको थियो। त्यो अनुग्रह हामीलाई आजसम्म देखाइएको थिएन। हाम्रो मुक्तिदाता ख्रिस्त येशू आउनु भएपछि त्यो देखायो। येशूले मृत्युलाई नष्ट गर्नुभयो र जीवनको मार्ग देखाउनुभयो। हो, सुसमाचारद्वारा येशूले हामीलाई अनन्त जीवनको त्यो मार्ग देखाउनुभयो। प्रकाश येशू ख्रिस्टको अभिमानिस हो। परम स्वरले येशूलाई यी कुराहरू अब झाडै जे घट्नेवाला छ सो उनका सेवकहरूलाई दर्शनका निम्ति प्रदान गर्नुभयो। ख्रिस्टले आफ्ना सेवक युहन्नालाई यी कुराहरू दर्शनका निम्ति आफ्ना स्वर्गदूत पठाउनु भयो। म नै एक हो जो बाँचेको छु, नडर, म नै आदि अनि अन्त हो, एक जो जीवित छु म नै हो। म मरेको थिए तर हेर म सदा सर्वदाको लागि जीवित छु। युहन्ना तिमीहरू बाँच्नेछौ किनभने म बाँच्छु। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य यो अनन्त जीवन हो, येशु भन्नुहुन्छ छ हुने छैन र त्यसपछि उहाँले अनन्त जीवनलाई उहाँको पिता र उहाँको बारेमा वर्तमान ज्ञानको रूपमा परिभाषित गर्नुहुन्छ। प्रेम सत्य र जीवनको ज्ञान यो अनन्त जीवन हो ताकि तिनीहरूले तपाईँलाई एकमात्र साँचो परमेश्वरलाई र तपाईँले पठाउनु भएको येशू ख्रिस्टलाई चिनुन्। धर्मशास्त्रले भन्छ मानिस रोटीले मात्र बाँच्दैन तर परमेश्वरको मुखबाट निस्कने हरेक वचनले बाँच्नेछ। सत्य नै मानिसको वास्तविक जीवन हो भनेर देखाउँदै तर मानव जातिले यो शिक्षालाई व्यावहारिक बनाउन आपत्ति जनाउँछ। प्रश्न, जीवन के हो? उत्तर दिनुहोस्। जीवन दिव्य सिद्धान्त हो, मन आत्मा जीवन सुरुवात बिनाको छ र अन्त्य बिनाको छ। अनन्तताले समयले हुन्न जीवनको विचार व्यक्त गर्दछ र समय अनन्तताको अंश हुन्न। जीवन दिव्य मन हो, जीवन सीमित छैन, मृत्यु र सीमितता जीवनलाई अज्ञात छन्। हामी स्वीकार गर्छौ कि येशूको क्रुसमा टाँगिएको मृत्यु र उहाँको पुनरुत्थानले अनन्त जीवन आत्माको पूर्णता र पदार्थको शून्यतालाई पनि बुझ्नको लागि विश्वासलाई उत्थान गर्न काम गर्यो। मृत्युमाथिको सबै विश्वास र त्यसको डङ्कको डर त्याग्दा स्वास्थ्य र नैतिकताको स्तर यसको वर्तमान उचाइभन्दा धेरै माथि उठ्नेछ र हामीलाई ईश्वरमा अनन्त जीवनमा अटल विश्वासका साथ इसाई धर्मको झण्डा माथि उड्न सक्षम बनाउनेछ। हाम्रो गुरु आफ्ना विद्यार्थीहरूको हाफ पुनः देखा पर्नु भयो। उनीहरूको आशंकामा उहाँ चिहानबाट बौरी उठ्नु भयो आफ्नो आरोहण विचारको तेस्रो दिनमा, र यसरी उनीहरूलाई अनन्त जीवनको निश्चित अनुभूति प्रस्तुत गर्नुभयो। परमेश्वरका यस मानिसलाई मार्न खोज्ने यहुदीहरूले स्पष्ट रूपमा देखाए कि तिनीहरूको भौतिक दृष्टिकोण तिनीहरूका दुष्ट कार्यहरूका अभिभावक थिए। जब येशूले आफ्नो शरीर पुनरुत्पादन गर्ने कुरा गर्नुभयो, उहाँले जस्तै मन निर्माणकर्ता हो भनेर जान्दै र भन्नुभयो, यो मन्दिरलाई भत्काउनुहोस् र तीन दिनमा म यसलाई उठाउनेछु। तिनीहरूले सोचे कि उहाँले आफ्नो शरीरको सट्टा तिनीहरूको भौतिक मन्दिरको अर्थ बताउनु भएको थियो। त्यस्ता भौतिकवादीहरूका लागि वास्तविक मानिस एक बुद्ध अदृश्य र अपरिचित जस्तो देखिन्थ्यो, र तिनीहरूले चिहानमा राखेको शरीर पदार्थ जस्तो देखिन्थ्यो। यो भौतिकवादले साँचो येशूको दृष्टि गुमायो, तर विश्वासी मरियमले उहाँलाई देखिन् र उहाँले जीवन र पदार्थको वास्तविक विचार पहिले भन्दा बढी उनलाई प्रस्तुत गर्नुभयो। नश्वरहरूको भौतिक र पापी विश्वासको कारण आध्यात्मिक येशू तिनीहरूका लागि अदृश्य हुनुहुन्थ्यो। ईश्वरीय विज्ञानको उनको प्रदर्शनले अस्तित्वको समस्यालाई जति उच्च रूपमा बोकेको थियो, र उनले यसको ईश्वरीय सिद्धान्त सत्य र प्रेमको मागहरू जति स्पष्ट रूपमा उच्चारण गरे, उनी पापीहरू र पाप र रोगबाट बचाउन सिद्धान्तहरू र भौतिक कानुनहरूमा भर परेर जीवनको अपरिहार्य कानुन अनुरूप मृत्युको अधीनमा रहेकाहरूका लागि त्यति नै घृणित भए। येशूले आफ्नो पुनरुत्थानद्वारा तिनीहरूलाई गलत साबित गर्नुभयो र भन्नुभयो, जो कोही बाँच्छ र ममा विश्वास गर्छ त्यो कहिले मर्ने छैन। येशूको आध्यात्मिक उत्पत्ति र बुझाइले उहाँलाई अस्तित्वका तथ्यहरू प्रदर्शन गर्न सक्षम बनायो। आध्यात्मिक सत्यले भौतिक त्रुटिलाई कसरी नष्ट गर्छ, रोग निको पार्छ र मृत्युलाई कसरी जित्छ भनेर अकाट्य रूपमा प्रमाणित गर्न गुरुले स्पष्ट रूपमा भन्नुभयो कि शरीर आत्मा होइन, र उहाँको पुनरुत्थान पछि उहाँले भौतिक इन्द्रियहरूलाई प्रमाणित गर्नुभयो कि उहाँ आफै माथि नउठेसम्म उहाँको शरीर परिवर्तन भएको थिएन, वा अर्को शब्दमा आत्मा परमेश्वरको बुझाइमा अझ माथि उठ्नुभयो। मृत्यु जस्तो देखिने पछि येशूको अपरिवर्तित शारीरिक अवस्थाले सबै भौतिक अवस्थाहरू भन्दा उहाँको उच्चता पछि आयो, र यो उच्चताले उहाँको स्वर्गारोहणको व्याख्या गर्यो, र चिहान भन्दा बाहिरको एक परीक्षणात्मक र प्रगतिशील अवस्थालाई स्पष्ट रूपमा प्रकट गर्यो। येशू माटो हुनुहुन्थ्यो, अर्थात् उहाँले सबै मानिसहरूको लागि बाटो चिन्ह लगाउनु भयो। उहाँको अन्तिम प्रदर्शनमा जसलाई स्वर्गारोहण भनिन्छ, जसले येशूको पार्थिव रेकर्ड बन्द गर्यो, उहाँ आफ्ना चेलाहरूको भौतिक ज्ञान भन्दा माथि उठ्नुभयो र भौतिक इन्द्रियहरूले उहाँलाई अब देखेनन्। त्यसपछि उहाँका विद्यार्थीहरूले पवित्र आत्मा प्राप्त गरे। यसको अर्थ तिनीहरूले देखेका र भोगेका सबै कुराहरूद्वारा तिनीहरू ईश्वरीय विज्ञानको विस्तारित सम्झमा येशूका शिक्षाहरू र प्रदर्शनहरूको आध्यात्मिक व्याख्या र विवेकमा पनि जगाए, जसले तिनीहरूलाई परमेश्वरको जीवनको कमजोर धारणा दियो। सबै अनुभवहरूद्वारा चेलाहरू अझ आध्यात्मिक भए र गुरुले सिकाउनु भएको कुरालाई राम्रोसँग बुझे। उहाँको पुनरुत्थान पनि तिनीहरूको पुनरुत्थान थियो। यसले उनीहरूलाई आध्यात्मिक मन्दता र परमेश्वरमाथिको अन्धविश्वासबाट अनन्त सम्भावनाहरूको धारणामा आफूलाई र अरूलाई उडाउन मद्दत गर्यो। उनीहरूलाई यो सचेतनाको आवश्यकता थियो किनकि झाडै नै उनीहरूका प्रिय गुरु वास्तविकताको आध्यात्मिक क्षेत्रमा फेरि उठ्नुहुनेछ र उनीहरूको आशंका भन्दा धेरै माथि उठ्नुहुनेछ। उहाँको विश्वासयोग्यताको इनामको रूपमा उहाँ त्यो परिवर्तनमा भौतिक अर्थमा गायब हुनुहुनेछ जुन त्यस बेलादेखि स्वर्गारोहण भनिएको छ। हाम्रो युगमा इसाई धर्मले फेरि ईश्वरीय सिद्धान्तको शक्ति प्रदर्शन गर्दैछ। जस्तै 1900 वर्ष अघि बिरामीहरूलाई निको पार्दै र मृत्युमाथि विजय हासिल गर्दै सत्यको पवित्र मन्दिरमा गम्भीर महत्वका आवाजहरू छन्, तर हामी तिनीहरूलाई ध्यान दिँदैनौँ। जब हाम्रो जीवनमा इन्द्रियका तथाकथित सुख र पीडाहरू भित्छन्, तब मात्र हामीले त्रुटिको दफन र आध्यात्मिक जीवनमा पुनरुत्थानको निर्विवाद संकेतहरू पाउँछौ। सत्य हाम्रो लागि पुनरुत्थान र जीवन मात्र हुनेछ किनकि यसले सबै त्रुटि र मानिसको एकमात्र अमरता मनलाई शरीरद्वारा बन्धनमा पार्न सकिन्छ र जीवन मृत्युद्वारा नियन्त्रित हुन्छ भन्ने विश्वासलाई नष्ट गर्दछ। नश्वर मनको लागि पदार्थ वास्तविक छ र दुष्टता वास्तविक छ। यो शारीरिक भौतिक मानसिकता गलत नाम दिएको मन नश्वर छ। त्यस कारण मानिस नष्ट हुने थियो यदि आध्यात्मिक वास्तविक मानिसको आफ्नो ईश्वरसँगको अघुलनशील सम्बन्ध नभएको भए। जुन येशूले प्रकाशमा ल्याउनुभयो आफ्नो पुनरुत्थान र स्वर्गारोहणमा, येशूले देखाउनुभयो कि एक नश्वर मानिस पुरुषत्वको वास्तविक सार होइन र यो अवास्तविक भौतिक मृत्यु वास्तविकताको उपस्थितिमा गायब हुन्छ। सत्य प्रमाणित हुन्छ अनन्त जीवन। मम्मी म्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुनोकले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक ईसाई वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन हेर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जातिप्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।